नमस्कार, म जया लुइटेल। साहस रेडियो कार्यक्रममा तपाईँलाई स्वागत छ। नेपालमा भएको 10 वर्षे सशस्त्र द्वन्द्वका बेला र त्यसपछि पनि त्यही द्वन्द्वकै कारण महिलाले भोगेका भोगाइलाई हामी यस कार्यक्रममा समेट्छौँ। साहसको यो 26 भाग हो। देशमा सशस्त्र द्वन्द्व सकिएको 10 वर्ष बितिसक्यो, तर नेपाली महिलाहरूले अझै पनि न्याय पाएको महसुस गर्न सकेका छैनन्। सशस्त्र द्वन्द्वका कारण महिलाले भोगेका पीडामा न्याय कसरी सम्भव छ? आज हामी यसैको सेरोफेरोमा रहेर कार्यक्रम तयार पार्दैछौँ। आशा छ अबको आधा घण्टा हामीलाई सुनेर साथ दिनुहुनेछ। नेपालको 10 वर्षीय सशस्त्र द्वन्द्वको उद्गम स्थल रोल्पा। कस्तो थियो द्वन्द्वका बेला रोल्पामा? त्यतिखेर त्यहाँ नेपाली महिलाको अवस्था कस्तो थियो? हामीले रोल्पामा पुगेर महिला मानवाधिकार रक्षक सञ्जाल रोल्पाकी अध्यक्ष तीर्थ आचार्यसँग सोधेका थियौँ।
रोल्पा अलि भएकै कारण हामीले यत्रो पीडा भोग्नु परेको हो कि हामी रोल्पाबाट काठमाडौँ जाने बेला 3 दिन लाग्थ्यो, काठमाडौँबाट रोल्पा आउँदाखेरि हामीलाई 3 दिन लाग्थ्यो। रोल्पाको गाडी भन्ने बित्तिकै ठोक ठोक ए साइली माइली भनेर हामीलाई विभिन्न ठाउँमा चेकिङ हुन्थ्यो। हाम्रा त्यो मलाई अहिले पनि याद आउँछ, बुटोलको उतातिर एउटा के हो, प्रहरी हो या सशस्त्र हो, बन्दुक ल्याएर यस्तो यस्तो हाम्रो चन्नीमा बन्दुक ताकेर ए साइली माइली झर झर तिमीहरू झर भनेर भन्थ्यो। हामीलाई माओवादी के हो हामीलाई थाहै थिएन। हामी चाहिँ जिल्लाभित्रै बस्ने कारणले गर्दा र हामीलाई यो जिल्लामा झन्डै 1 करोड लगानीमा तारबार ले बेरिएको थियो र यहाँ पटक पटक माओवादीले प्रयास गर्दा पनि असफल भएको र सबैभन्दा बढी द्वन्द्वकालमा बढी मरेका पनि रोल्पाली हुन् जस्तो लाग्छ। मेचीमा घटना घट्थ्यो, अर्को दिन लास हेलिकप्टर मार्फत रोल्पामै आउँथ्यो। महाकालीमा घटना घट्थ्यो, अब न्युज सुन्थ्यौँ आज घटना घट्यो, हे प्रभु रोल्पाली कोही नमरुन्, हाम्रो चाहना नेपाली भन्दा पनि रोल्पाली कोही नमरुन् भन्ने चाहना हुन्थ्यो। अर्को दिन हेलिकप्टरबाट लास आउँथ्यो। यति पीडा हुन्थ्यो कि त्यो बेलामा बेलुका 6 बजे भनेपछि यहाँको तपाईँ देख्न सक्नुहुन्छ, यहाँ डाँडा डाँडाहरूमा माओवादीको जुलुसहरू, राँके जुलुसहरू र उताबाट फायरिङ हुन्थ्यो। यहाँ माथि हाम्रो बजारदेखि जस्ट माथि ब्यारेक छ, ब्यारेकबाट र प्रहरी कार्यालय ब्यारेकबाट यस्तो सेटलाइट भन्छ कि के भन्छ त्यो यस्तो लाइटहरू छोड्थ्यो, त्यसले लिबाङ बजार पुरा उज्यालो आउँथ्यो अनि त्यो लाइटहरू उता जान्थ्यो। हे प्रभु आज यति रहेछ। त्यतिखेर फोनको पनि केही थिएन, माइतीलाई केही खबर पठाउन पाइएन। म त कस्तो ठाउँमा विवाह भएछ, म त मर्ने नै भएँ। त्यतिखेर घर परिवारको कुनै मायै लाग्दैन थियो, माइत जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो है। बेलुका भयो कि आज त मर्नै भयो भने उज्यालो, आज चाहिँ बाँच्यो है हामी जस्तो फिलिङ हुन्थ्यो। जस्तो 1 करोडको लगानीमा सरकारले यो रोल्पाको यो जुन बजार एरिया छ 1 करोड लगानीमा तारबार गरेको थियो। त्यो बेलुका त्यो तारमा करेन्ट छोडिदिन्थ्यो, त्यस कारण माओवादी भित्र आउन सकेनन्। हामीलाई त्यो बेलामा बाहिरको जस्तो यहीँबाट हिँड्यो भने प्युठानमा लामाचौर भन्ने थियो, त्यहाँ पुरा आइडेन्ट कार्ड देखाएर जति भने पनि उसलाई शङ्का लाग्यो भने माथि लगिहाल्ने, त्यहाँ माथि ब्यारेक थियो, यातना दिने, 10-15 मिनट हिँडाउने, हेर्नुहोस् हो कि होइन वास्तविकता बुझ्ने। त्यहाँ त्यस्तै थियो, भालुबाङ गयो त्यस्तै, अनि त्यसपछि गोरुसिङे गयो त्यस्तै, त्यस्ता स्टेप स्टेपमा जुन पीडा थियो त्योबाट बरु व्यापारै नगरेर बस्ने कि यत्रो तनाव खेप्नु भन्दा भन्ने त्यो पीडा चाहिँ हामीलाई हुन्थ्यो त्यति बेलामा।
प्रत्येक दिनको उज्यालोसँगै ओहो आज त बाँचिएछ भन्ने खुसी छाउँथ्यो जीवनमा। त्यही खुसीहरूसँगै त्रासले दिन पनि सुरु हुन्थ्यो। जाजरकोट घर भएकी सम्झनाले भर्खरै मात्र आफ्ना आँखा खोल्दै हुनुहुन्थ्यो। सम्झनाले आँखा खोलेर संसार चियाउन थाल्दा नथाल्दै उहाँले आफ्ना बुवा आमा दुवैजना गुमाइसक्नु भएको थियो।
त्यही 55 सालमा म जन्मेको जेठ, अनि असारको 3 गते चाहिँ बाबालाई खेत रोप्दाखेरि प्रहरीले समातेर लिएर गोली हानेर मारेको रे। अनि मैले त देखेको पनि छैन, सुनेकी हो, बुवामा देखेको त छैन, तर त्यस्तरी खेत रोप्दा रोप्दै त्यस्तो किसानहरूलाई समातेर लिएर अनि गोली हानेर मारेको त्यो सुन्दाखेरि पनि त्यो नरमाइलो त लाग्छ, अब तर के गर्ने, त्यस्तो पीडा त सबैलाई छ। अनि त्यही बुवा बित्नु भयो, त्यसपछि अब आमालाई पनि यातनाहरू दिने, अब त्यस्तो गर्दा गर्दै अब टेन्सनले गर्दा आमाको पनि 2 वर्षपछि निधन भयो। अनि गाह्रो त त्यही गाह्रै हो, गाउँघरतिर अरूको घरमा बसेर त्यो अब कामसाम गरेर अब त्यही आफ्नो पेट पाल्यौँ, अनि त्यही अब खानपिन पनि त्यस्तै हो, अरूले पालेर त्यस्तै गऱ्यौँ। अब अहिले बुझ्ने भएछौँ, अब खोइ अब राज्यले पनि के हेऱ्यो के हेऱ्यो, सानो छँदा पनि त्यही गाउँघरको मान्छेले पाल्यो, बाबामा नदेखेको खालि सुनेको मात्रै यस्तरी बित्नु भयो रे, अब यस्तरी मारेको रे। अब अहिले बुझ्ने भएछौँ, अब खोइ अब राज्यले पनि के हेऱ्यो के हेऱ्यो, सानो छँदा पनि त्यही गाउँघरको मान्छेले पाल्यो, बाबामा नदेखेको खालि सुनेको मात्रै यस्तरी बित्नु भयो रे, अब यस्तरी मारेको रे। अब त्यहाँदेखि कसैलाई बिहे बाटो छोपेर कसैलाई खेत रोप्दाखेरि अब त्यस्तरी लिएर माऱ्यो, अब खोइ किन माऱ्यो त्यो त हामीलाई थाहा छैन, अब त्यो त मार्ने मान्छेले थाहा पाउन्, पढ्न पनि पाइएन टाइममा, अरूको घरमा बच्चाहरू हेर्दै भाँडा भाँडाहरू माझ्दै त्यस्तो काम गरेर हुर्कियो, आमा बुवाको मायाबाट वञ्चित त भइयो, तर अरू शिक्षा स्वास्थ्य जुन छ त्यो त कुरै नगरौँ। आमा बुवाको मायाबाट वञ्चित भइयो भनेपछि त त्यो केही पनि नपाइँदो रहेछ आमा बुवा नभएको मान्छेले।
अब राज्यदेखि केही राहत खोइ के त्यो पनि थाहा छैन, हामीलाई अब केही बुझेको पनि छैन, सिकाउने मान्छे अगाडि देखाइदिने यस्तो उस्तो बुझाइदिने मान्छे नै कोही छैन। अब म पनि दाइहरूले गर्दा यतिसम्म पढेकी छु, मेरो गाउँको साथीहरूलाई त झन् के पनि थाहा छैन, राज्यले के हेर्छ, पैसाहरू दिन्छ कि नै, पढाइसढाइ कस्तो छ, स्वास्थ्य कहाँ हेर्छ कहाँ लिन्छ त्यो के पनि थाहा छैन। मैले पनि तै पनि अब त्यस्तरी मारियो त अब मरिसकेको मान्छेलाई फेरि फर्काएर त ल्याउन सकिँदैन, तर त्यो बच्चा बच्चीहरूलाई राम्ररी गर्नु हेर्नु पर्यो, भविष्य देखाइदिनु पर्यो, राज्यले त्यो गरिरहेको छैन। दुःख त लाग्छ, अब सबै दिदी बहिनीहरू म मात्रै होइन छ, कति धेरै हुनुहुन्छ उहाँहरू पनि अब पछि नहट्नु पर्यो, राज्यलाई ढकढकै राख्नु पर्यो, घचघचाइ राख्नु पर्यो, हामीहरूले नगर्यो त अरू कसले गर्छ र।
सम्झनाले आफ्ना बुवा र आमा 2 वर्षको अवधिमा गुमाउनु भयो। कालीकोटकी कृष्ण मल्लले भने आफ्नो 5 वर्षको छोरा बम विस्फोटको घटनामा परेर गुमाउनु भयो। छोरीका जिउमा अहिले पनि त्यति बेला लागेका बमका छर्राहरू बाँकी नै छन्।
अब सानो बाबु थियो मलाई, एउटा ठुलो बाबु र त्यो छोरी त्यहाँ खेलिराखेकी थिए, 2 होइन खेलिराखेको थिएँ, अरू केटाहरू पनि थिए। अब हामीले त्यही खेल्छौँ सोच्यौँ, केही वास्तै गरेनौँ। त्यही बाढी थियो कि हाम्रो घरका अब अगाडि डेरा भयो, त्यसको पछाडि यस्तै बाढी थियो, त्यो बाढीमा खेलिराखेको थिएँ। त्यही खेल्छन् भन्नुभयो, केही वास्तै गरेनौँ। अब त्यस्तो बजारमा नआउँदा तिनीहरू पनि तरी धारा नजाँदा अब त्यो धारामा राखेको रहेछ बम राखेका रहेछन्। अनि 7 वर्षको हो, होइन छोरी 5 वर्षकी थियो, छोरा 7 वर्षको थियो। अब छोरी त बाँसी घाइते है, छोरो मृत्यु भयो। 12 बच्चा बच्ची हुनु होइन, 12 बच्चा बच्चीलाई 5 ऊ भए घाइते भए, 2 मृत्यु भए। त्यही उति बेलै हुने मृत्यु भयो कि अब यहीँ छोरीलाई घाइते भएर त्यसलाई नेपालगञ्ज हेलिकप्टर ल्यायो, हामीलाई केही थाहै थिएन त्यति बेला। अनि म त्यो देख्ने बेला म झ्याम्म ढली, यहाँ त अब सबै मेरो जान परेर मर्ने हुने आज रहेछ, अब त्यत्रो ढुङ्गाले हान्दा पनि त मर्नुहुने भयो भन्ने सोच गरेँ मैले। अनि त्यत्तिकै म झ्याम्मै उभिएँ होइन, पल्टिङ यहाँ, मलाई बोकेर कोठामा लगिएँ, कोठामा लगिएँ बोकेर, पछि माथि कोठा गइसकेँ होइन, म अब रुँदैन कराउँदैन, अनि मेरो छोरालाई ल्याइदिनुहोस् भने त मैले अब मेरो छोरालाई ल्याइदिनुहोस्, म रुन्न कराउन्न भने त्यस्तो गर्नेला, ल्याउँछु भने 2 के ल्याउनु थियो र। अहिले मेरो छोरासँगका मान्छेहरू देखाएन आफ्नो मन रुन्छ, अब छोराले अहिले 20 वर्षको उमेरमा मेरो छोरासँग मान्छेले विवाह गरे त भका भका भयो, तिनीहरू साथीहरू आयोला भने आफ्नो मन रुन्छ, खुसी कहाँ हुन्थ्यो, दन्दको बेला त धेरै नै घाटा भयो। अब छोरी पनि अब छर्रासन शरीरमा भोलि केही हुन्छ कि भन्ने आफूलाई चिन्ता छ, खुसी कहाँ हुन्थ्यो, मन रोइराखेको, अब रोयो कराएले केही पनि पाइँदैन, अब कति रुने कति गराउने मान्छेलाई, एकदम दुःखको विषय छ के भन्थ्यो।
नीतिबाट खुनै जाने अरे कुटे, धेरै कुटे कुट्न त छोरा सानसानो चियो, अनि एउटा छोरो माइलो छोरो चियो, त्यो छोरो पनि लगिलान हुने र मामा घर बहले, अनि छोरी सानै छियो, हाइलो छोरो सानै छियो, कान्छो सानै छियो, अनि जेठा आर्मी भाइ हो, श्रीमान पनि अपङ्ग गरेर, श्रीमान 3 कहाँ छ भन्ने ठाउँ थाहै नगरे, अपङ्ग अरे कहाँ इन्डिया गयो कि कहाँ गयो कि श्रीमानको पनि थाहा छैन। नाना बच्चा 3 हुँगिर्ने भए घर बुढी तै बेलबुढे भाँडा लिए फेरुवाई लिए लिगुवाई लिए, अनि बाहाली भयो कि अर्काएर जाने सिन 6 अनि तै त विपत्तै गरे आमा जान त लर्बिरै भयो, अनि बल्ल शान्ति भएर अन्त जान खेडियौँ। काम गर्नु त सक्नु त सकिल्ला चाहिँ र माओवादीले अपङ्ग गरेदेखि उति कपाल हानेदेखि उति काम गर्न सक्दैन। छोरो आर्मी भयो, अनि छोरो न आर्मी जागिर खैस भने घर आया लुटन गरे, अनि जहाँ बेटा कुटे, अनि घर गएर धुलो खेडी लैजान, चामल खेडी लैजान, आज एठहरू मिटिक छ है भने रात अर्ध रात आइ उठै लैजान, अनि बुनो बेटा है कुट्टा बजार आयो छोरो बेड्न गएस भने है कुट्टा, तस्तोहरू कुटेर नि अचल अध जुकी बुनाए, घरै आए त रात आउन 10 आउन 8 आउन, घरै सानो सानो केटाकेटी अनि छोरा आर्मी किन पठाएछ भन्ने कुन कुटिए र मैले त्यो केटाकेटीले पनि कपाल कोरी पानु नै पानु अब लुगो राम्रो पाइएन ल त राम्रो पाइएन अझै अद्धाजीको गराए अहिले त एमआरआई गरिकन मेरो कति पिस छुन् कति पिस छुन् यो टाउको दुख्ने बेथा बहलेर काठमाडौँ गयौँ शान्ति भइयो क्या काठमाडौँ ऋण गऱ्यौँ र गयौँ र अहिले त्यो ऋण पनि नतिर्न हगेर ल्याउनु अझ औषधि नखाए म बोल्न सक्दैन धेरै जस्तो कुडान सक्दैन टाउकै बुहाज बोझो पुग्न सक्दैन तत्र अवस्था बनाएँ अपङ्ग बनाइदिए धेरै काम गर्न सक्दैन धेरै बोल्न सक्दैन श्रीमानलाई पनि त्यस्तै थियो काम गर्न सक्दैन अझै अब चिन्ता रोग बहलीले बहलेस के काम गर्ने अब त बुढिन काल भयो जुन चिन्ताले श्रीमान पनि अपङ्गै म पनि अपङ्गै
उहाँ चाहिँ हुनुहुन्थ्यो झापु नेपाली उहाँको घर जुम्ला तत्कालीन विद्रोही समूहको कुटपिटका कारण अहिले पनि उहाँको टाउको दुखी रहन्छ थुप्रै पटक एमआरआई गराइसक्नुभयो तर टाउको समस्या पत्ता लाग्न सकेको छैन यता सुर्खेतकी विजय सरा शाही परियार भने द्वन्द्वका बेला लागेको गोलीले हातै छिनाएपछि दुःख गरेर अहिले जीवन चलाउँदै हुनुहुन्छ
स्कुल जान लागेका थिएँ अनि त्यसपछि त्यहाँ हाम्रो गाउँ नजिक एउटा इलाका परहरी चौकी थियो त्यसमा अब त्यो कब्जा भयो कब्जा भइसकेपछि माओवादीले त्यसलाई कब्जा गरेर राति लगेछन् मलाई थाहा भएन हाम्रो स्कुल जाने क्रममा पछि माथिबाट अब सशस्त्र क्याम्पबाट बेस क्याम्प थियो एउटा अलि हाम्रो गाउँभन्दा अलि टाढा पल्लो उतापट्टि हो गाविसमा त्यहाँबाट गस्ती आएछ माओवादी बिचमा रहेछन् हामी स्कुल जाने क्रममा दोहोरो भ्रान्त गरेर तिनीहरूले त्यसपछि गोली लाग्यो मलाई गोली लागेर हात गयो हात गइसकेपछि अब घरमै हामीले उपचार गऱ्यौँ यताउति गऱ्यौँ घरमै बसी अब दुई वर्षसम्म घरमै बसेँ म माओवादी पनि भएन घरमै बसेँ पढेँ पछि अब माओवादी नै हो पुरुष नेपाली सेनाको गोली लागेपछि यो माओवादी भनेर उनीहरूले बाध्य गराए अब त्यतिखेर सजिलै अब हामीले सबैभन्दा उमेर सानो है नजानेर के हुन्छ कस्तो हुन्छ पछिको परिस्थिति के हुने हो अहिलेको परिस्थिति के हुने हो नबुझेर त्यतिखेरको सङ्क्रमणकालीन अवस्था थियो त्यही बेलामा सबैको उसमा बिहा गऱ्यौँ बिहा गरिसकेपछि अहिले आइसकेपछि अहिले शान्ति प्रक्रियामा आउने बेलामा सबैले जातभात भनेर त अति घृणा गर्छन् र बिहा गरिसकेपछि प्रेम गरिसकेपछि जीवन जिउने एउटैसँग हुन्छ कसरी हेर्ने र कस्तो हुँदो रहेछ हेर्नुहोस् शासन सत्ता ठुलोको हातमा भयो भने चाहिँ सानालाई हेर्दैन रहेछन् जसरी हामीले त्यही बेला हाम्रो 17-18 वर्षको उमेरमा माओवादी हुने बेलामा त हामीले सबै जीवन नै पार्टीमा हुन्छ भनेर हामीले जीवन सुम्पेर पार्टीमा लागिरहेका थियौँ तर अहिले आइसकेपछि हामी उसमा सरकारमा पनि छैनौँ हामी घरमा पनि छैनौँ पार्टीमा पनि छैनौँ रोडमा छौँ हामी एउटा रोडमा हेर्नेपछि हामीसँग बालबच्चा पनि छ न हामीसँग हात खुट्टा छ न हामीसँग धन सम्पत्ति छ हामीसँग केही छैन हामी रोडमा छौँ त्यो कारणले अब अहिलेको पार्टीले अब जुनसुकै एउटा पार्टी नभनौँ सबै सरकार पक्षले सबै दण्डपीडितहरूलाई समेटेर उनीहरूलाई घाँस बास कवा शिक्षा रोजगारको व्यवस्था गरिदिनुपर्छ भन्ने मन लाग्छ नेपाल सरकारले के गरेको छ भने चाहिँ अपाङ्ग कार्डहरूको श्रेणी छुटेको छ क ख ग क बाहेक खलाइ नदिने गरी हामीलाई अनि हिँड्ने मान्छेहरूलाई क को दिन्न ख को पनि दिन्न ग को दिन्छ उपचार हुन्न गरे जस्तै हामीलाई उपचार हुनु भने चाहिँ हाम्रो छोराछोरीले पनि त उपचार हुन्न म सुर्खेतमा बस्छु त्यहाँ क्षेत्रीय हस्पिटल छ हस्पिटलमा गइसकेको छैन नै तपाईँहरूको त हुन्न क को कार्ड ल्याउनुपर्छ भन्छ अपाङ्ग भनिसके त सबै अपाङ्ग हुन् नि त भनेर मलाई त्यो उपचारको लागि पनि मलाई मात्रै नभएर देशैभरिका अपाङ्गहरूलाई क ख ग सबै श्रेणी छुटिएकाहरूलाई उपचार पाउन्
तपाईँ अहिले द स्टोरी किचनले उत्पादन गरेको साहस रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ साहसमा आज हामी 10 वर्षीय सशस्त्र द्वन्द्वका बेला नेपाली महिलाले खपेका समस्या र अब उनीहरूका लागि के भयो भने न्याय हुन्छ भन्ने विषयमा छलफल गरिरहेका छौँ
जो सब हाम्रो अन्त आफ्नो गाउँबाट नभए पनि अन्त गाउँबाट छिमेकीबाट गएका थिए तिनीहरू अब हाम्रो साथी जस्तै जाम जाम भन्ने भयो के अरे मलाई त्यति थाहा पनि थिएन अनि जाम त भन्ने भएर गयो म 9 क्लासमा पढ्थेँ 9 क्लासमा पढ्दै थिएँ अनि साथीहरू आए जाम बेलुका केही हुन्न हामी पनि गछौँ भने अनि यताउति राम्रो हुन्छ यताउति भने गएँ अनि म पनि सङ्गठनमा खै मैले त त्यति बुझा पनि थिइनँ के अरे म थोरै भएको थियो गएको अनि अरू साथीहरूले ऊ गराउँथ्यो सङ्गठन खोल्ने पनि थियो हामी मान्छेहरू जम्मा गर्ने सङ्गठन खोल्ने त्यही हो त्यति हुँदै जेठको महिना अब त्यो हामी सुत्या थियौँ बेडमा अनि यस्तै एउटा घरमा सुत्या थियौँ बिहान अनि 3 बजे त बाहिर 81 फायर भएको थाहा भयो त्यही गाउँलेकै घरमा 81 होइन गाउँको सुरागी नै रहेछन् भन् जस पहिला माओवादी नै लागेको त्यस्तो फेरि छोडेर फेरि आर्मीसित गएर त्यस्तो कन्ट्याक्ट गर्ने मान्छे रहेछन् पछि पत्ता लाग्यो अनि त्यही मान्छेद्वारा यहाँ मान्छे छन् यो ठाउँमा माओवादी हुन् भनेर ल्याएर सिआइडी गरेको त्योद्वारा नै भएको घटना पछि थाहा भयो केही गरेनन् अब हामी घरभित्र थियौँ यस्तो घेरावाले फायर गऱ्यो अनि पछि फायर गर्दाखेरि हामी बाहिर निस्क्यौँ बाहिर निस्किँदाखेरि अनि सिधै हाम्रो अनि हात यस्तो ठडा हुने हामीले यस्तो हात ठडायौँ अनि पछाडि हाम्रो यता दुइटै हातमा हत्करी लगायो पट्टी बान्यो अनि हामीलाई ल खै हामीले अब सोध्ने कुरा पनि भएन हामी सोध्यौँ भने तिमीहरू अनि बोली त एकदम फोहोर फोहोर शब्दहरू अनि माओवादी यस्तो लागेको अनि यताउति भन्ने कुराहरू थिए केही ढुटोमा अनि फोहोर फोहोर कपडा अनि बङ्कर भन्ने हुन्छ आता जमिनभित्र खनेको त्यसैमा बङ्कर भनेको जमिनभित्रभित्रै खनेको बाहिर नदेखिने त्यसैमा बसाल्यो हामीले पिड्ने गर्थे बिहान बेलुकी सोध्ने अनि पिड्ने अनि कति माओवादी तिमीहरू को छन् अनि तिमीलाई ठुला माओवादी को हुन् कहाँ छन् अनि तिमी कतिसम्म हिँड्यौ के गर्यौ अनि कस्तो गर्यौ भन्थे हामीले सबै भागमा हो पिड्ने त के अरे उसले स्टिलको लट्ठीले कहिले त्यो उसको के यस्तै धेरै चोट लाग्छ भनेर पाइपको लट्ठीले अनि बुढले यस्तो गर्थे
त्यति टाढा थियो हाम्रो आमा बुवासित जस भेट पनि भएको थिएन क्याम्पमा त्यहाँ आर्मीमा लग्दाखेरि जस भोलिपल्टै मानव अधिकारले भेटेका थिए अनि तिनीहरू तिमीहरू नानी केही नमान हामी भन्छौ तिमीहरू घरमा खबर पठाउँछौ अब तिमीहरू बाँच्छौ भन्थे भन्ने तिनीहरू त्यस्तो गरे त्यहीद्वारा मात्रै खबर पायो होला नत्र हाम्रो घर धेरै टाढा थियो केही त्यतिखेर केही थाहा पाउनु भएको थिएन त्यसको छ सात दिन पछि थाहा पाउनु भएछ अनि पत्रिका भनौँ हामीहरू मरेको भनेर लेख्या रहेछन् अनि झन् आमा बुवाहरूलाई फिडा नमर्दै मरेको भनेर पत्रिका निकालिदिए रहेछ
त्यही जहाँ पनि त्यही यो जो जनसुकीले मान्छे अलि जो बोल्छ जसले कसैको माथि अलि मुख्य रूपमा मान्छे छन् त्यसैको मान्छे हुन्छ होला जस्तो हामी
अब हाम्रो जस्तै हामीले भुनेको पनि जम्मा सुन्ने कोही छैनन् जस्तो लाग्छ तर पनि जो अब योभन्दा पनि पहिला धेरै ठाउँमा बुझियो धेरै ठाउँमा सुनियो के अरे जोरले अब आउँछ रकम माथि माथि नै वितरण हुने काम भएको छ जस यथार्थ पीडितहरूले पाएका छैनन् भन्ने लाग्छ अब यथार्थ पीडितको न्याय ऊ भयो छानबिन भएर दिनुपर्छ के आय आर्जनको मूल ऊहरू तल गाउँदेखि टोलसम्म आउनुपर्छ माथिबाटै भन्ने लाग्छ जिल्ला जिल्लामा भित्र नभएर सम्बन्धित मान्छे व्यक्तिमै आउनुपर्छ जस्तो लाग्छ
सुरक्षाका लागि हामीले उहाँको नाम लुकाएका छौँ उहाँले झन्डै 13 महिना सेनाको हिरासत र प्रहरी जेल गरेर बिताउनु भयो त्यही कारणले गर्दा अहिले उहाँको स्वास्थ्य साह्रै कमजोर छ द्वन्द्वका बेला शाही नेपाली सेनाको यातना भोगेर कष्टपूर्ण दिनहरू बिताउँदा समेत स्वास्थ्य उपचार नपाउने उहाँ एक्लो हुनुहुन्न
अन्तिम मेरो जिन्दगी यही होला जस्तो लाग्थ्यो अब फर्केर आउँदैन होला अनि अब यति नै होला मेरो बाँच्ने अब यिनीहरू नै मार्छन् होला जस्तो लाग्थ्यो घरको त्यतिखेर एकदम सम्झना आउँथ्यो घरमा वैद्या भएपछि पढ्न पाउँथ्यौँ अहिले अब पढ्ने अवस्थामा यसरी बस्नु परेको छ सङ्घ साथीहरूसँग ऊ गर्न के अरे हिँड्ने घुम्ने बेलामा अनि राम्रो बुवा आमासँगै बसेर खाने बेलामा अहिले यस्तो के अरे नराम्रो तरिकाले यिनीहरूको यातना सहनु परेको छ यस्तो नराम्रो खान परेछ भनेर एकदम याद आउँथ्यो अनि कति वर्षसम्म त लगभग 13-14 महिनासम्म त रात्र दिन मैले थाहै नै पाइनँ रोएर नै बिताएँ उता मर्ने कि मार्ने कि भनेर डर र उता घरको सम्झनाले गर्दा
घरबाट कोही खोज्न आउनु भएन
नै अब त्यतिखेर कोही पनि खोज्न आउन भएन उतिखेर त मेरो बुवा आमाले मरिसक्यो भनेर जुन अब क्रिया गर्ने हुन्छ नि त्यो नै गरिसकेर मेरो सामानहरू कपडाहरू किताबहरू सबै जलाइसक्नु भएको थियो मर्यो सबैले मेरो छोरी मर्यो मारिदिइहाल्यो आर्मीले भनिसकेपछि आर्मीले मारिदिउँ भनेपछि अनि बलात्कार गरी गरी मारे भनेर पुरा मिडियामा पुगेपछि रेडियोहरूमा पुगिसकेपछि हिरासतमा बसेको बेला जुन कुटाई पिटाईको कारणले अब अहिले नै मेरो शारीरिक अशक्त छ हामीलाई निशुल्कै उपचार हुनपर्छ र अर्को चाहिँ जुन अब मैले राज्यकै जुन त्यतिखेर हिरासतमै बसेको कारणले गर्दाखेरि जुन द्वन्द्वकै कारणले गर्दाखेरि मेरो पढाइ रोकिएको छ त्यो पढाइ चाहिँ मैले अगाडि जसरी भयो नि पढ्नुपर्छ अनि त्यो पढ्नलाई मलाई सहयोग गर्नुपर्छ सँगसँगै अनि बच्चालाई पनि मेरो बच्चाको जुन अब पढाइ छ बच्चाको जुन पालन पोषणको कुराहरू छ त्यसलाई पनि सहयोग गर्नुपर्छ मेरो अब जुन द्वन्द्वकै कारणले मेरो आफ्नो पढाइ पनि बिग्रियो मेरो आफ्नो श्रीमानले पनि छोडेर जानुभयो त्यही कारणले गर्दाखेरि अब बच्चालाई पनि सँगसँगै सहयोग गरिदिएस पढाइ लेखाइमा सबै कुरामा सरकारले सहयोग गर्नुपर्छ जुन अब द्वन्द्वको बेला भएको त्यो गर्न त्यो जुन द्वन्द्व पक्ष र अर्को पक्ष छ अनि उसले जुन द्वन्द्वको बेला दिदी महिला दिदीबहिनीहरूलाई जुन घटेका घटनाहरू छ त्यसको निम्ति म मात्रै नभएर अरू दिदीबहिनीहरूलाई चाहिँ जुन त्यो घटनाले अहिले सताइरहेको छ त्यसको निम्ति चाहिँ तिनीहरूको उपचार हुनुपर्छ र उनीहरूलाई चाहिँ जसरी पनि हुनुपर्छ त्यो भएकै हामीले देख्न पाउनुपर्छ र त्यो मेरो जीवनमा पनि लागू हुनुपर्छ जसले हामीलाई यातनाहरू दियो त्यसलाई चाहिँ एकदम कडा कारवाही हुनुपर्छ उनीहरू चाहिँ त्यो कारवाही भएको हामीले देख्न पाउनुपर्छ त्यो भयो भने चाहिँ हामीले न्याय पाएको जस्तै न्याय पाउनेछौँ
आफूले भोगेका घटना त सशस्त्र द्वन्द्व सकिएसँगै सकिएर गए तर त्यसले दिने चोटहरू भने महिलाहरूले अहिले एक्लै खप्नु परिरहेको छ
सासूले पनि अब त काङ्ग्रेसको श्रीमती होस् तेरो बुढोले अनि राजनीति गर्छ लिबाङ बस्छ जिल्लामा बस्छ अनि भनेर अनि जुट्टामालाहरू लगाएर एटैतिर पठाइदिए रातिको बेलामा अनि त्यसपछि पनि फेरि हामी त्यहीँ बसिरह्यौँ अनि पछि आएर मेरो श्रीमानलाई पनि लगे श्रीमानलाई लगिसकेपछि अब तिमीहरू पनि बस्न पार्नौ अब जहाँ जानुपर्ने हो जाऊ भने अनि हामी पनि घरमा ताला लगाइदिए अनि बच्चा बोक्ने एउटा सोलसम्म पनि राख्दैनन् अनि हामी पनि एटैतिर आयो एटी बस्यो अहिले शान्ति सम्झौता भएपछि सासु ससुरा फर्केर घरमा जानुभएको छ अनि म चाहिँ एटै छु अब धेरै बगाल आएको थिएँ भन्दै थिएँ पुरा डमाहरू डौरी मादल बजाएर पुरा त्यो मान्छे मर्नेलाई बजाउँछन् नि त्यस्तै डमाहरू बजाउँदै आएको थिएँ भन्नुहुन्थ्यो जेठानीले अब म चाहिँ थिएन त्यतिखेर घरमा 59 सालमा सासुले लखटेँ अनि 60 सालमा फेरि मेरो श्रीमानलाई पनि बेपट्टा पारेँ अब घरबाट लगेर राति सुत्याएको बेला आएको थिएँ अब 5-6 जनाको ग्रुप थियो अब मैले मान्छे चिनेन जेठको 29 गते हो कि 30 गते कटान त्यही गाउँमै चाहिँ गाउँका मान्छेहरूलाई खेरेर अनि मेरो श्रीमानको नाम डोरबहादुरले हो अनि डोरबहादुरलाई कुनै घटनामा पऱ्यो या कुनै कारणले हत्या गरियो भनेर त्यही गाउँका मान्छेहरूसँग एउटा सानसानो भेला गरेर सानसानो कार्यक्रम गरेर त्यही भनेको थिएँ अनि त्यहीको आधारमा खासकिरे गरे हो
सुनेकै आधारमा
हजुर अब सुनेको आधारमा अब त्यस बेलाको माहौल पनि त्यस्तै थियो गएर अनि अब गरिदिने भन्नुभयो अनि त्यही सुनेकै आधारमा गरिदिएको कोही गाउँमा काम गर्ने बाहुरे भन्दाखेरि भने अब हामी ज्याला दिन्छौँ ढ्यारी दिन्छौँ अनि काम गरिदिनु आयो भन्दा अनि फल्नाको काम गरिदिनु गयो भने तिम्रोलाई पनि मार्छौँ भने ढम्काउने रहेछन् गाउँमा आएर छरछिमेकीलाई अनि कसै पनि काम गरिदिनु आउँदैन थियो हाम्रोबाट हामी आफै नानी बोगी बोगी जोड्नु पर्थ्यो खन्नु पर्थ्यो त्यतिखेर त्यतिखेर त आज मर्ने हो कि भुलि मर्ने कि यहीँ लिबाङ पनि आएर मार्ने हो कि मलाई पनि मार्ने हो कि बच्चाले दुःख पाउने हो कि भन्ने लाग्थ्यो अब अहिले त अब जे भयो पनि भइगयो होइन अब बच्चाको मुकेर गयो भने अब बच्चालाई हुर्काउनु पर्छ पढाउनु पर्छ आफूले पढ्न नसके पनि बच्चालाई पढाउनु पर्छ भन्ने लाग्छ मलाई अब मेरो श्रीमानले कहाँ लगेर मारियो होइन सास नभेटा नि लास गरेको ठाउँटा भेटाउनु पऱ्यो होइन कमसेकम हड्डी समेत भेटाए पनि होइन मेरो श्रीमान हो यहाँ मरे रहेछ है यहाँ मारे रहेछन् भन्ने हुन्थ्यो मलाई सन्तुष्टि हुन्थ्यो अब त्यो छैन अहिलेसम्म अब त्यति भयो भने धेरै सन्तुष्टि हुन्थ्यो अब त्यो पनि छैन गएर
उहाँका श्रीमानलाई तत्कालीन विद्रोही समूहले अपहरण गरी बेपत्ता बनाएको थियो काभ्रेकी सन्तोषीका श्रीमानलाई भने तत्कालीन विद्रोही समूहले आफ्नै आँखा अगाडि उहाँकै घरमा हत्या गरेको थियो
आर्मी पुलिसलाई खुवाएर आर्मी पुलिस पाल्ने त यही त हो नि यसलाई त मार्नै पर्छ भनेको छ तिमीहरूले यो पसल नराख त भनेको थियो आखिर हामीले आर्मी पुलिसलाई मात्रै त दिँदैनथ्यौँ माओवादीले नै आएर किने भए पनि हाम्रो बेच्ने कुरा हो नि त चाहिँ माओवादी हामी तँलाई दिँदैनौँ त हामीले भन्दैनथ्यौँ हाम्रो पसल भएपछि हामी बेचेर दिन्थ्यौँ तर उनीहरूले त्यसमा नि अलिकति रिसिभ गरेको थियो र अनि मुख्य रिस चाहिँ नेपाली काङ्ग्रेसै भनेर हो माथि घरमै आएर पनि हाम्रो पार्टीमा लाग्छस् भने लाग होइन भने तँलाई पनि मारिदिन्छु भन्ने उनीहरूले धेरै धम्की दिए जहिले पनि त्यस्तै भन्थे कि अनि अब मार्ने भए मेरा छोराछोरी हामी सबैलाई मार नि त किन जसरी श्रीमान मारिहाल्नु भयो तपाईँको पार्टीमा चाहिँ जाँदैन जुन मेरै श्रीमानलाई तपाईँहरूले मार्नुहुन्छ तपाईँहरूकै पार्टीमा हामी जान कुनै मान्छेले सक्छ कुनै मान्छे सक्रिय भएर जान्छ भन्दाखेरि जहिले पनि पटक पटक उनीहरूले त्यसै भन्थे होइन भने त्यो जग्गा तपाईँले भर्न पाउँदिन त्यो जग्गा हाम्रो कब्जामा हुन्छ भनेपछि अनि 1 वर्षको त्यो वर्ष दिनको हाम्रो ऊ हुन्छ नि तिनीहरूले धम्की दिँदा दिँदै म मूल घरमा बसेँ अनि त्यो 1 वर्षको काम सिद्धेँ 56 सालमा घटना भयो 58 सालमा चाहिँ मैले त्यो गाउँै छोडेँ उनीहरूले बहनै नदिनेसम्म भए अब हराएको बेपत्ता भएको पो खोजीमा हुन्छ हाम्रो त आँखाले देखाएको छ हाम्रो फर्केर आउला भन्ने छैन अनि हालौँ कि नहालौँ कि भनेर बसिरहेको थियो अनि तल मनकुमारी दिदीले पनि होइन हालौँ सबैले हाल्नै पर्ने रे यो छानबिन हुन्छ खोजी गर्छ भन्नुभयो अनि हाल्या अब हामीलाई त यो विस्थापित भएर बसेछ कि यदि मलाई क्षतिपूर्ति दिएर घर फर्काइदिए हुन्थ्यो कि भने यो सरकारले अब 10 लाख दिने भए 5 लाख थपेर म केही गर्न सक्थेँ कि एक मुठा दिए भए त हामी घडेरी किन्थ्यौँ होला होइन यसो केही छाप्रो हाल्न सक्थ्यौँ होला बच्चाहरूलाई केही सहयोग मिल्थ्यो होला यो सरकारले कि एउटा तिथि गर्दै हुन्थ्यो कि मलाई चाहिँ घर फर्काइदिए हुन्थ्यो।
10 वर्षीय सशस्त्र द्वन्द्वका बेला महिलाहरू सरकार पक्ष र तत्कालीन विद्रोही पक्ष दुवैको चपेटामा परेर जिन्दगी गुजार्न बाध्य भए। अहिले सशस्त्र द्वन्द्व सकिएको पनि 10 वर्षभन्दा बढी बितिसक्यो तर नेपाली महिलाका लागि द्वन्द्व सकिएको छैन। जो अहिले पनि आफ्नो घर परिवार समाज र आफन्तसँग एक्लै लडाइँ लडिरहेका छन्। द्वन्द्वकालका बेला आफूमाथि भएका यौनजन्य हिंसा र बलात्कारका घटनाबारे सुनाउँदा आफन्त र समाजको अपहेलनाको पात्र बनिरहेका छन्। कतिले त यस्ता पीडा मनभित्रै दबाएर बाँच्न परिरहेको छ। अब उनीहरूका लागि न्याय कसरी सम्भव छ त? हवस् त, हामी कार्यक्रम साहसको अन्तिममा आइपुगिसकेका छौँ। आज कार्यक्रम साहसको अन्तिम भाग हो। हामी आशा गर्छौँ अर्को चरणको कार्यक्रममा हामी तपाईँसँग भेट्न फेरि आउनेछौँ। हामीलाई यहाँसम्म ल्याउन सहयोग गर्नुहुने हाम्रा सम्पूर्ण न्याय संवाददाताहरूलाई धन्यवाद। त्यसै गरी कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई पनि धेरै धन्यवाद। यो कार्यक्रम रेडियो नेपाल केही स्थानीय एफएम स्टेसनका साथै अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ। तपाईँको सुझाव र तपाईँले भोग्नुभएका द्वन्द्वका कथा सुनाउन चाहनुहुन्छ भने हामीलाई 01501079 फोन गर्न सक्नुहुन्छ। त्यस्तै गरी हाम्रो इमेल ठेगाना thestorykitchen@gmail.com पनि इमेल लेख्न सक्नुहुन्छ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने रोसा श्रेष्ठ, पूर्णानन्द शर्मा र सुजाता ढुङ्गानासँगै म जया लुइटेललाई साहसको यो चरणबाट बिदा दिनुहोस्। नमस्कार।